अस्सलाम वालेकुम। ये पार्ट वन है किताब कमांडो फोर। ये किताब नाबीना खातिनों हजरात की खिदमत में पेश की जा रही है। पेशकश कुतवाड़ियो लाइब्रेरी, आवाज़ परवेज़ अहमद ख़ान, मुसन्निफ़ मुनीर अहमद राशद। दीगर मालूमात या किताबों के लिए इस नंबर पर रब्ता करें 03-21-21-38-225। तो आइए सुनते हैं पार्ट वन। इंतसाब, उन जवानों के नाम जो उम्मत मुस्लिमा को जिल्लत की गहराई से निकाल कर अरूज की तरफ ले जाने की जद्दोजहद में मसरूफ़ है। नवा कल्ब, देवा आमदंद, ये वो नारे थे जो किस कसरा की सिपाही और मदायन के रिहायशी लोग इंतहाई खौफ और सरासीमगी की हालत में लगा रहे थे। उन्होंने ऐसा नज़ारा ना कभी अपनी ज़िंदगी में देखा और ना कभी अपने बुजुर्गों के वाक़ात और लोक दास्तानों में सुना था। वो सत्य की शिकार होकर अपने मद्दे मुकाबिल दुश्मन को देख रहे थे। उनके जिस्मों पर लर्जा तारी था और जहन मफलूज हो चुके थे। हर शख्स दूसरे की तरफ सवालिया नजरों से देख रहा था। एक ऐसा सवाल कि जिसका जवाब शायद उनमें से किसी के पास भी नहीं था, क्या हमारा मुकाबला इंसानों से है? ये तो चिन्ह मालूम होते हैं। नहीं नहीं, ये तो देवता हैं। अगर देवता नहीं तो उनसे कम भी नहीं। ये सवालात और ख्यालात हर जहन में मौजूद थे। सामने एक अजीम उशान दरिया था, एक ऐसा दरिया जिसकी सैलाबी मौजें इतनी मस्ती में थीं कि चट्टानों को रेजा रेजा कर दें और अपने रास्ते में आने वाली हर रुकावट को अपने साथ बहा ले जाएं। दरिया के दूसरे किनारे चमकती पेशानियों, दमकते रुखसारों, उकाबी निगाहों और फौलादी अज़्म रखने वाले कहकशां की तरह मुनज़्ज़म समंदरी तूफान की तरह पुरजोश, निगाहों को खैरा कर देने वाली तलवारों और तंदुरुस्त घोड़ों समेत एक लश्कर मौजूद था, जिसकी तादाद का मुआवजा अगर कसरा के लश्कर से किया जाए तो आटा में नमक के बराबर। उनके हथियारों और माल का मुआवजा अगर कसरा के खजाने से हो तो पहाड़ के सामने राई बराबर। लेकिन अल्लाह पर ईमान, इस कदर के सालार लश्कर मसना बिन हारसा नारा तकबीर बुलंद करते हैं और मस दरिया की शौरीदा सर लहरों में अपना घोड़ा डाल देते हैं। सालार की पैरवी करते हुए कितार अंदर कितार मुजाहिदीन दरिया में उतरना शुरू करते हैं। दूसरे किनारे पर मौजूद वक्त की सुपर पावर ईरान के शहनशाह कसरा के सिपाही और ईरानी सल्तनत के दारुल खुलाफा मदायन के रिहायशी लोग नारे लगाते हुए भाग रहे थे, देवा आमदन, जिन आ गए। उम्मत मुसलमा के ईमान से पुर मुजाहिदीन के कारनामे सुने या पढ़ें तो उंगलियां खुद ब खुद दांतों तले चली जाती हैं। खालिद बिन वलीद, उमर बिन अलास, साद बिन अबी वकास, मोहम्मद बिन कासिम, कतीबा बिन मुस्लिम, मूसा बिन नसीर, तारिक बिन ज़ियाद और हज़ारों नामवर और गुमनाम मुजाहिद उम्मत मुसलमा के उरूज का रास्ता संगे मेल हैं कि जिन्हें रास्ता की हर खाई और घड़े को अपने मुसम्मम इरादा और शदीद मेहनत से पाट कर उम्मत को बामे उरूज तक पहुँचाया। हिजाज से मालदीप और मकरान से स्पेन तक अल्लाह के दीन के सर बुलंद किया और इंसान को इंसान की गुलामी से निजात दिलाई। एक और मंजर स्पेन का साहिल है। गरनाता, कुर्तबा, अशबेलिया, तलेतला और दीगर शहरों और कस्बों के मुसलमानों का जम गफीर जमा है। ये वो लोग हैं जिनके घरों को या तो जला दिया गया है या ज़बरदस्ती कब्जा कर लिया गया है। उनके मासूम बच्चों को गलियों और बाजारों में ज़िबा किया गया, उनके नौजवानों के सीने छलनी कर दिए गए हैं, उनकी माओं और बहनों की इज्जतों को पामाल किया गया, उनके मुकद्दस किताब कुरान अज़ीम को चौकों और चौराहों में नजर आतश किया गया, उनकी लाइब्रेरियाँ और यूनिवर्सिटियाँ राख कर दी गईं, उनकी पेशानियों पर गुलामी की मोहर लगाकर आज उन्हें साहिल पर जमा किया गया है। ईसाइयों ने उनसे वादा किया है कि हमारे बहरी जहाज में करीब तीन मुस्लिम ममालक में पहुँचा देंगे और फिर सबको भेड़ बकरियों की तरह बहरी जहाज़ों में ठोंसने के बाद जहाज़ रवाना हो जाते हैं। मगर ये किया, जैसे ही जहाज़ गहरे पानी में पहुँचे, किनारे पर मौजूद मंजनकों के ज़रिए जहाज़ों पर बड़े बड़े पत्थर बरसना शुरू हो जाते हैं और देखते ही देखते हज़ारों मुसलमान समंदर में गर्क हो जाते हैं। दुनिया पर हुकूमत करने वाले ग़ुलाम बन गए, दुनिया के ताजदार जलील हो गए, फातिहा मफतू बन गए। हाँ, जब शमशीर की जगह रुबाब, इतिहाद की जगह इंतशार, ईमान की जगह नफाक आ जाए तो यही अंजाम हुआ करता है। ईसाइयों की साजिशों और अपनों की मुनाफ़त से मुसलमान स्पेन में लसानी बुनियाद पर तफरीक शुरू हुई। उसने अरब बरबर और मुकामी मुसलमानों को एक दूसरे की जान का दुश्मन बना दिया। मुसलमान ने मुसलमान को कत्ल किया, लूट मार की और जुल्म की इंतहा कर दी। नतीजतन आज के स्पेन में ढूंढने से भी कोई मुसलमान नहीं मिलता। اسلام کے دشمن ابلیس کے ایجنٹ یہودیوں نصرانیوں اور مشرکوں نے ہر دور میں عالم اسلام کو تباہ کرنے کے لیے سازشیں اور کوششیں کی ہیں، مگر ان سے کیا گلہ کیا جائے، کیونکہ دشمن کا تو کام ہی یہ ہے کہ وہ ہمیں تباہ کرنے کی کوشش کرے۔ دراصل آج تک ہمارے دشمنوں نے کبھی ہمیں کھلے میدانوں میں شکست نہیں دی، ہمیشہ ہمارے اندر کے غداروں، منافقوں، ہمارے اندرونی جھگڑوں اور لڑائیوں نے ہمیں شکست سے ہمکنار کیا ہے۔ آپس کے انتشار کی بدولت آہستہ آہستہ اسلامی دنیا پر غیروں کا قبضہ ہوتا چلا گیا اور اصل عالم اسلام ایک طویل غلامی کی قید میں جکڑا گیا۔ مسلمانوں کو جیسے جیسے ہوش آتا گیا وہ منظم ہوتے رہے۔ ایک طویل صبر آزما جد و جہد کے بعد پوری دنیا میں مسلمانوں نے آزادی کی تحریکیں برپا کر دیں۔ بڑے صغیر میں اس کا نتیجہ پاکستان کی صورت میں حاصل ہوا، ایک ایسا نظریاتی ملک جو کہ عالم اسلام کے لیے قلعہ قرار پایا۔ اس قلعہ کی بنیادوں میں لاکھوں جوانوں، بوڑھوں، بچوں اور عورتوں کا خون شامل ہوا۔ جوانوں نے دن رات جد و جہد کی اور اپنی جانیں قربان کی۔ بچوں کو ہوا میں اچھال کر نیزوں پر پرو دیا گیا، بوڑھوں کو ذبح اور خواتین کی عزتوں کو پامال کیا گیا، مگر لے کے رہیں گے پاکستان، بٹ کے رہے گا ہندوستان۔ اور پاکستان کا مطلب کیا؟ لا الہ الا اللہ کا نعرہ رنگ لایا اور مسلمانوں نے مسجد کی طرح مقدس ایک خطہ زمین حاصل کر لیا، اس امید کے ساتھ کہ یہاں اسلام کا نظام نافذ ہوگا اور یہ خطہ محمد بن قاسم اور طارق بن زیاد کے وارث پیدا کرے گا، جو کہ ساری دنیا کے مسلمانوں کو ظلم سے آزادی دلائیں گے۔ مگر ایک مرتبہ پھر وہی پرانی سازشیں، انہی پرانے سازشیوں نے شروع کر دی۔ یہودی، نصرانی اور ہندو متحد ہو گئے اور اسلام کے قلعہ کو توڑنے کی سازشیں زبردست انداز میں ہونے لگیں۔ دشمن تو دشمن ہوا کرتا ہے، صد افسوس ان مسلمانوں پر جو کٹھ پتلی بن کر دشمن کے ہاتھوں میں کھیلنے لگے۔ نا اہل حکمران میر جعفروں اور میر صادقوں نے مسلمانوں کو مسلمانوں سے لڑا دیا۔ زبان اور رنگ کی بنیاد پر اسپین کی طرح مشرقی پاکستان میں زبردست خانہ جنگی پیدا کر دی، اور پھر وہ دن بھی آ گیا جسے ہم اسلامی تاریخ کے سیاہ ترین دن کے نام سے جانتے ہیں، 16 دسمبر 1971، جب تاریخ میں پہلی مرتبہ 90,000 مسلم سپاہیوں نے ہندوؤں کے سامنے ہتھیار ڈال دیے اور پاکستان ٹوٹ گیا۔ اس مایوس کی صورتحال میں ایک طریقہ تو یہ ہے کہ بیٹھ کر آنسو بہائے جائیں اور اپنی بے بسی کا ماتم کیا جائے، لیکن ایک طریقہ یہ بھی ہے کہ نئے سرے سے عزم اور ارادے باندھے جائیں، ہمت اور استقامت کا مظاہرہ کیا جائے اور دشمن کو منہ توڑ جواب دینے کے لیے بھرپور منصوبہ بندی کی جائے۔ ہمارے نوجوانوں میں عزم و ہمت کی کمی ہرگز نہیں ہے، ضرورت صرف اس بات کی ہے کہ انہیں اپنے ناتوانی ماضی سے آشنا کیا جائے، دشمن کے حربوں سے آگاہ کیا جائے اور ماضی کی غلطیوں کی نشاندہی کی جائے۔ وطن عزیز کے بچوں اور نوجوانوں کو 1971 میں پاکستان کے دو ٹکڑے ہونے کی وجوہات، اپنی غلطیوں اور دشمن کی سازشوں سے باخبر کرنے کی شدید ضرورت محسوس ہوتی تھی، لیکن مشکل کام سر انجام دینا ہر کسی کے بس کی بات نہ تھی۔ پاکستان بھر میں معروف بچوں اور نوجوانوں کے ادب کی مایا نا شخصیت جناب منیر احمد راشد نے یہ مشکل کام اپنے سر لیا اور بڑی جاں فشانی سے اس چھوٹی کو سر کیا۔ انہوں نے انتہائی مہارت اور چابک دستی سے ایک تحریر خیز ناول کی صورت میں ان تمام حالات و واقعات کو پیش کیا۔ ناول پڑھنے کے بعد دیکھ تیار صاحب قلم کے لیے دل سے یہ دعا نکلتی ہے، خدا کرے زور قلم اور زیادہ۔ یہ ناول اسے قبل ماہنہ مساتی کراچی میں کس طرح شائع ہو چکا ہے، اس کی مقبولیت کا اندازہ صرف اس بات سے لگایا جا سکتا ہے کہ کمانڈو فور ساتھی کی اور ساتھی کمانڈو فور کی پہچان بن چکا ہے۔ ایک طویل عرصہ سے قارئین، ساتھی اور دیگر صاحب ذوق حضرات کا انتہائی اصرار تھا کہ کمانڈو فور کو کتابی صورت میں لایا جائے، مگر کچھ اندرونی اور کچھ بیرونی وجوہات کی بنا پر تاخیر ہوتی رہی۔ لیکن اب رب العالمین کے احسان سے ہم یہ ناول کتابی صورت میں شائع کر رہے ہیں، اس دعا کے ساتھ کہ رب العالمین ہمیں ماضی سے سبق حاصل کرنے اور تابناک مستقبل کی تعمیر کی توفیق دے، آمین۔ عبد الحامد مدیر ساتھی۔ قمر ماموں، جب بھی ہمارے گھر تشریف لاتے ہیں تو گھر کی فضا پر رونق ہو جاتی ہے۔ وہ پیشے کے لحاظ سے سابق فوجی ہیں اور رشتے کے اعتبار سے خالص ماموں، اور وہ بھی صرف میرے۔ وہ اس لیے کہ میں اپنے والدین کا اکلوتا چشم و چراغ ہوں اور ماموں جان میری امی کے واحد بھائی۔ خیر، بات ہو رہی تھی ماموں اور رونق کی۔ اس مرتبہ جب وہ ہمارے گھر آئے تو میں بہت خوش تھا اور میں نے منصوبہ بنایا تھا کہ اس بار ان سے ان کے پیشے کے حوالے سے کہانیاں سنوں گا۔ ایک رات جب وہ کھانا کھا کر فارغ ہوئے اور اپنے کمرے میں آرام کرنے کی نیت سے جانے لگے تو میں بھی چپکے سے ان کے ساتھ ہو لیا اور کمرے میں پہنچتے ہی بلا تمہید اپنا مدعا بیان کر دیا۔ ماموں جان کا موڈ کافی خوشگوار تھا، بولے اچھا تم بیٹھو، میں ذرا کپڑے تبدیل کر لوں۔ ماموں جان تو کپڑے تبدیل کرنے کمرے سے ملحق باتھ روم میں چلے گئے اور میں اپنے دل کے ارمانوں کو قابو میں کر کے ان کے بستر پر آلتی مار کر بیٹھ گیا۔ کپڑے تبدیل کرنے کے بعد ماموں جان بھی بستر پر میرے قریب آ کر بیٹھ گئے۔ ماموں جان اپنی زندگی کا کوئی یادگار واقعہ سنائیے، میں نے بڑی شجاعت سے کہا۔ ماموں جان نے ہولے سے اسباب میں گردن ہلاتے ہوئے کچھ دیر سوچا، پھر کہا واقعہ یوں ہے کہ وہ 5 ستمبر 1965 کا دن تھا جب ہماری بیبی کی 5ویں سالگرہ تھی۔ بیبی کو تو تم جانتے ہو نا، انہوں نے مجھ سے پوچھا اور میں نے نفی میں گردن ہلا کر اپنی لا علمی کا اظہار کر دیا۔ بیبی دراصل تمہاری چھوٹی خالہ کا نام ہے، نجمہ خالہ کا، اسے ہم پیار سے بیبی کہتے تھے۔ ماموں جان نے وہ دوبارہ بات شروع کرتے ہوئے کہا، بہت ہی پیاری بچی تھی، بہت ذہین، منہ سے بات پکڑتی تھی۔ اس کی شرارتوں کی وجہ سے گھر میں ہر طرف کہہ بکھرے رہتے تھے۔ ہمارے امی ابو اور بہن بھائی سب اسے بہت پیار کرتے تھے۔ مجھ سے بھی وہ خوب گھل مل جاتی تھی، حالانکہ میں گھر پر کم ہی رہتا تھا کیونکہ فوج میں چلا گیا تھا۔ فوج کے ذکر پر ماموں جان نے ایک بڑا جاندار کہہ لگایا، بات بات پر کہہ لگانا شاید ان کی عادت تھی۔ فوج میں جانا بھی ایک یادگار واقعہ ہے۔ ہوا یوں کہ جب آوارہ دوستوں کی صحبت میں رہنے کی وجہ سے میٹرک امتحان میں فیل ہو گیا تو ابا جان نے خوب پٹائی کی اور سزا کے طور پر فوج میں بھرتی کروا دیا۔ اس وقت میری عمر 17 برس تھی اور یہ واقعہ ہے 1962 کا۔ فوج کی انتہائی سخت تربیت کی وجہ سے میری حالت کافی سدھر گئی، یوں ابا جان کی ناراضگی بھی ختم ہو گئی اور میں ایک بار پھر ان کا نور نظر ہو گیا۔ تو تمہیں بات بتا رہا تھا 1965 کی، وہ میری چھٹی کا آخری دن تھا اور بیبی کی سالگرہ بھی اسی دن تھی۔ میں نے سالگرہ کے تحفے میں اسے ایک بڑی ہی خوبصورت سی گڑیا اور ایک چھوٹی سی سونے کی انگوٹھی دی۔ انگوٹھی تو میں نے خود اس کی انگلی میں پہنائی تھی۔ ماموں جان قطع کلامی معاف، میں نے بات ٹالتے ہوئے کہا، امی جان تو کہتی ہیں کہ سالگرہ یہودیوں کی رسم ہے اور ہمیں ایسی فضول رسموں سے پرہیز کرنا چاہیے۔ ماموں جان نے میری بات غور سے سنی، پھر ذرا مسکرائے اور کہنے لگے، تمہاری امی ٹھیک کہتی ہیں بیٹا، مگر جس وقت کی میں بات کر رہا ہوں اس وقت ہم اسے برا نہیں سمجھتے تھے۔ وجہ یہ تھی کہ دین کا علم ہم لوگوں کو بہت کم تھا۔ اب اللہ کا شکر ہے کہ ایسی فضول روایات کم از کم ہمارے گھر میں نہیں ہوتی۔ ہاں تو میں کہہ رہا تھا کہ اس دن بیبی کی سالگرہ تھی، وہ بہت بنی سنوری، بالکل ننی پری معلوم ہو رہی تھی۔ تمام لوگ بھی خوش تھے، رشتہ داروں اور محلے والوں کے چھوٹے بچے بھی اس تقریب میں شامل تھے اور گھر میں خوب رونق لگی ہوئی تھی۔ مجھے چونکہ اس دن ڈیوٹی پر حاضر ہونا تھا، لہذا شام کو میں نے بھی بیبی کو خوب پیار کیا، گھر والوں سے اجازت لی اور ٹانگے میں سوار ہو کر چھاونی کی طرف چل دیا۔ ہمارا گھر سیالکوٹ کے ایک سرحدی گاؤں میں واقع تھا جہاں سے چھاونی کچھ زیادہ دور نہیں تھی۔ ان دنوں سرحدوں کے حالات بہت کشیدہ تھے، دشمن کی طرف سے مسلسل چھیڑ چھاڑ جاری تھی اور ایسی اطلاعات بھی مل رہی تھی کہ ہندوستان کسی وقت بھی پاکستان پر حملہ کر سکتا ہے۔ ہمیں ہر دم تیار ہوشیار رہنے کی ہدایت تھی۔ ہمارے فوجی جو امن کے دنوں میں بڑی رنگین باتیں کیا کرتے تھے، اب ہر وقت جنگ کے بارے میں ہی گفتگو کرتے رہتے تھے، اپنی معلومات اور اپنے جذبات و احساسات کا ذکر کرتے۔ میں جب چھاونی میں اپنے بیرک میں پہنچا تو میرے روم میٹ بھی اسی طرح کی گفتگو میں مصروف تھے۔ موضوع جہاد اور شہادت تھا۔ میری آمد پر ان کی گفتگو کا سلسلہ ذرا سی دیر کے لیے ٹوٹا۔ میرے استقبال اور پھر ایک دو رسمی جملوں کے بعد وہ لوگ دراصل دوبارہ اصل موضوع پر آ گئے۔ اپنا مختصر سامان کمرے میں سیٹ کرنے کے بعد میں بھی ان کے قریب ہی آن بیٹھا اور ان کی باتوں میں شامل ہو گیا۔ فضا کافی حد تک سنجیدہ تھی۔ ہمارے ایک سینئر ساتھی بڑے جوشیلے انداز میں کہہ رہے تھے، یہ دنیا حقیر دنیا ہے، مچھر کے پر کے برابر، یہ زندگی ناپائیدار زندگی ہے، اصل زندگی تو شہیدوں کی زندگی ہوتی ہے، اپنے وطن کی عزت پر مر مٹنا ہی شہادت ہے اور شہادت کا اجر سب سے زیادہ جنت میں شہیدوں کا جو مقام ہوگا وہ سب لوگوں سے بلند ہوگا۔ اور پھر جو انہوں نے جنت کا نقشہ کھینچا اور شہادت کے فوائد بتائے تو بے اختیار میرے منہ سے نکلا، یار جی تو چاہتا ہے کہ شہید ہو جاؤں، سنا ہے جان سے مار دیتے ہیں۔ میرے جذبہ شہادت کی حقیقت پا کر وہ سب لوگ بے اختیار ہنس پڑے اور یوں فضا پر ساری سنجیدگی ختم ہو گئی۔ کچھ دیر ادھر ادھر کی باتوں کے بعد ہم لوگ سونے کے لیے چلے گئے. اس رات کا ذکر ہے کہ میں بے خبر سویا بڑے بڑے مزے کے خواب دیکھ رہا تھا کہ کسی نے مجھے جھنجھوڑا, جلدی اٹھو کمر, حملہ ہو گیا ہے, اور ساتھ ہی کان پھاڑ دینے والے دھماکوں کی آواز سنائی دی. میں ہڑبڑا کر اٹھا. پہلے پہل تو کچھ بھی سمجھ میں نہیں آیا, پھر دھماکوں کی آواز اور اپنے ساتھیوں کا شور سن کر اندازہ ہوا کہ حملہ ہو گیا ہے. اس اچانک آفت پر میرے نیم بیدار حواس پریشان ہو گئے. بد حواسی میں اور تو کچھ سمجھ میں نہیں آیا, جلدی سے الٹی سیدھی وردی پہن کر مورچے میں جا بیٹھا, جہاں پہلے ہی میرے چار ساتھی موجود تھے اور اندھے نشانے پر فائرنگ کر رہے تھے. یہ میری زندگی کا پہلا مارکا تھا. یوں تو چاند وادی میں بہت اچھا نشانہ لگاتا تھا, فوجی ریہرسل میں بھی میری کارکردگی بہت اعلیٰ تھی, اور یہی وجہ تھی کہ مجھے اسپیشل سروس گروپ کے لیے منتخب کر لیا گیا تھا. مگر اس وقت شاید میں اپنے ہوش میں نہیں تھا اور بے انتہا خوف مجھ پر سوار تھا. پورا جسم کانپ رہا تھا اور بندوق میرے ہاتھوں سے گرا ہی چاہتی تھی. میں بہت کوشش کر کے جنگ میں حصہ لینا چاہ رہا تھا مگر بے سود. نتیجتاً میں گھٹنوں میں سر دبا کر امی جان کو یاد کرنے اور رونے لگا. میرے ساتھی برابر دشمن پر فائر کر رہے تھے. کچھ ہی دیر بعد میں نے محسوس کیا کہ ہمارے مورچے میں ایک شخص کا اضافہ ہو گیا ہے. یہ ہمارے میجر صاحب تھے. انہوں نے میری پیٹھ تھپکتے ہوئے میرا حوصلہ بڑھانے کی کوشش کی. شاباش جوان, فائر کرو, ڈرنا جوان مردوں کا شیوا نہیں. مگر اس وقت میرے حوصلے نے بڑھنے سے انکار کر دیا. البتہ میجر صاحب کا پارا ضرور چڑھ گیا. انہوں نے پہلے تو دو چار فوجی گالیاں دی, پھر پانچ سات گھونسے اور لاتیں رسید کی. جب کسی طرح بھی میری حالت میں تبدیلی واقع نہیں ہوئی تو انہوں نے کمر سے پکڑ کر سر سے اونچا کیا اور مورچے سے باہر اس طرف اچھال دیا جس سے گولیاں آ رہی تھیں. میں بہت چلایا, میجر صاحب کو اللہ رسول کے واسطے دیے, مگر ان پر کچھ اثر نہ ہوا. میں میدان میں دونوں جانب سے برسائی جانے والی گولیوں کی زد میں اوندھا لیٹا موت کا نظارہ کر رہا تھا. خوف کی ناقابل بیان حالت مجھ پر طاری تھی. ہر لمحہ کسی گولی کے جسم سے آر پار ہونے کا خدشہ تھا. مگر جب کچھ دیر تک کسی گولی نے بھی میرے جسم کو چھونے کی کوشش نہ کی تو میں نے خود ہمت کی, گولی کو چھونے کی نہیں بلکہ مورچے تک پہنچنے کی. میں کوہنیوں کے بل رینگتا ہوا مورچے کی جانب کھسکنے لگا اور قریب پہنچتے ہی مورچے میں چھلانگ لگا دی. میں سیدھا میجر صاحب کے سر پر اترا تھا, لیکن وہ کسی کو بھی سر چڑھانا پسند نہیں کرتے, لہذا زور سے دائنی کوہنی میرے پیٹ میں مارتے ہوئے انہوں نے مجھے سر سے اتارا اور بندوق کے بٹ کی طرف سے مجھے خوف اور ہوش دونوں چیزوں سے نجات دلا دی. جب ہوش آیا تو میں اپنے کمرے میں تھا. سر پر پٹی بندھی تھی, چوٹ زیادہ گہری نہیں تھی, پھر بھی شدید درد کی لہریں اٹھ رہی تھیں. میں بستر پر لیٹا اور گزشتہ سب کے واقعات یاد کر رہا تھا اور کافی شرمندہ تھا. تھوڑی دیر بعد میجر صاحب دو اور جونیئر افسروں کے ساتھ میرے کمرے میں آئے. میں نے انہیں سلوٹ کرنے کے لیے اٹھنے کی کوشش کی, لیکن انہوں نے ہاتھ کے اشارے سے مجھے لیٹے رہنے کے لیے کہا. میری طبیعت کے بارے میں پوچھا. ایک دو ادھر ادھر کی باتوں کے بعد موجودہ صورتحال کا تذکرہ ہوا تو مجھے پتہ چلا کہ بھارتی فوج نے رات میں چوروں کی طرح چھپ کر نیم فوجی دستوں اور عوام پر حملہ کیا تھا. ان کے جنرل کا خیال تھا کہ وہ صبح کا ناشتہ پاکستان کی سرزمین پر کرے گا, مگر ہماری بہادر فوج اور جیال عوام نے اللہ کے فضل سے نہ صرف اس کے ناپاک عزائم کو خاک میں ملا دیا تھا بلکہ جواباً دشمن کا چند میل تک کا علاقہ بھی قبضے میں کر لیا تھا. اسی دن ہم ایک جارحانہ حملے کے لیے اگلے مورچوں کی طرف روانہ ہوئے. راستے پر لوگ ہمیں دیکھ کر پاک فوج زندہ باد, پاکستان زندہ باد کے نعرے لگاتے رہے. سڑک کے دونوں طرف دور دور تک رات کے حملے کی تباہ کاریاں نظر آ رہی تھیں. اسے دیکھ کر میرا دل انجانے خوف سے کانپنے لگا تھا, کیونکہ ہمارا گھر بھی اسی بستی میں تھا جس کا ملبہ اس وقت میری نظروں کے سامنے موجود تھا. جب میں اس جگہ پہنچا جہاں کبھی ہمارا گھر ہوتا تھا, ایک بے ساختہ چیخ میرے حلق سے نکل گئی. سب کچھ تباہ ہو چکا تھا, مکان کا کہیں نام و نشان نہ تھا, ملبے سے ابھی تک دھواں اٹھ رہا تھا. میں کود کر ٹرک سے نیچے اترا اور ملبے کے ڈھیر کی طرف دوڑا. میں بے اختیار روتے ہوئے جنونیوں کی طرح اپنے ہاتھوں سے ملبے کو ہٹا رہا تھا جیسے فوراً وہاں سے میرا ہنستا بستا گھر نکل آئے گا, مگر وہاں سے صرف ننا منا سا بازو برآمد ہوا جس کے ہاتھ میں ایک انگلی میں سونے کی انگوٹھی چمک رہی تھی. اسے دیکھ کر میرا کلیجہ غم سے پھٹنے لگا. یہ میری بیوی کا ہاتھ تھا, پورے وجود کا کہیں دور دور تک پتہ نہیں چلتا تھا. ظالم دشمن کے بمبوں نے ننھے منے جسم کے بھی پرخچے اڑا دیے تھے. میں بے تحاشا رو رہا تھا اور میجر صاحب مجھے سینے سے لگائے تسلیاں دے رہے تھے. ایک پڑوسی نے بتایا کہ ہمارے کنبے میں سے صرف صفیہ یعنی تمہاری امی بچی ہیں, وہ بھی کافی زخمی تھی, انہیں اسپتال پہنچا دیا گیا تھا. मेजर साहब ने मुझे इजाज़त दी कि अगर मैं चाहूँ तो यहाँ रुक जाऊँ या अस्पताल चला जाऊँ, मगर अपने अजीजों की लाशों के मदफन पर खड़ा होकर भला मैं कैसे भूल जाता कि कारनामा किसका है। मुझे अपना फ़र्ज भी याद था, सो मैंने दुश्मन से इंतकाम लेने की कसम खाई, अपने अशकों को पूछा और सफिया को अल्लाह के सुपुर्द करके अगले मोर्चों की तरफ कदम बढ़ा दिए। आबादी को पीछे छोड़ते हुए हमारे ट्रक घने जंगल में घुस चले थे। हर तरफ खारदार झाड़ियाँ उगी हुई थी और हमारे ट्रक उन्हें रोंदते हुए चले जा रहे थे। पाक फौज ने दुश्मन का कई मील का इलाका कब्जे में ले लिया था। यहाँ से आगे उनकी एक ज़बरदस्त चौकी थी। हमारा मनसूबा इस चौकी पर कब्जा करने का था। ये कोई आसान काम नहीं था, मगर जब मोमिन जहाद का इरादा कर ले तो अल्लाह ताला उसकी राहें खुद बनाता है। अगले मोर्चों पर पहुंचकर मेजर साहब ने जूनियर अफसरों को आइंदा के बारे में हदायत दी और मुझे अपने साथ लेकर ज़ेर ज़मीन कैंप में पहुंच गए। थोड़ी देर के बाद तीन मजीद फौजी वहां आए, उन्हें भी मेजर साहब ने बुलाया था। बाहर से देखने पर यह कैंप एक झुंड ही नजर आया था, मगर अंदर से बहुत खूबसूरत था। जंगी सामान हर तरफ सजा हुआ था। बाहर शाम हो चुकी थी इसलिए अंधेरा ज़्यादा गहरा हो गया। एक साथी ने पेट्रोमैक्स चलाया। मेजर साहब ने एक तरफ ज़मीन पर बैठते हुए हमें बैठने का इशारा किया और एक बड़ा सा नक्शा ज़मीन पर हमारे सामने फैलाते हुए अपने मंसूबे की तफसीलात बताने लगे। मंसूबा ये था कि दुश्मन की मजबूत चौकी पर हमसे सिर्फ 14 किलोमीटर के फासले पर थी, हमें उस पर कब्जा करना था, जिसके लिए हम 4 आदमियों का इंतखाब हुआ था। हमें इस चौकी पर हमले के लिए अपनी फौज को गाइड करना था ताकि वो बरवक्त और मौसर हमला करके इस मंसूबे को कामयाबी से हमकिनार कर सके। मंसूबे की जज़ियात पर काफ़ी देर बहस करने के बाद आखिर हम लोग वहाँ से रवाना होने के लिए तैयार हो गए। हमारे पास स्टैंड गन्ने, रिवाल्वर, फालतू एमुनेशन, रेडियो ट्रांसमीटर, दूरबीन, शिकारी चाकू, रस्से के गुच्छे और बहुत सा दूसरा ज़रूरी सामान मौजूद था। हम चारों का कोड नेम कमांडर रखा गया था और नंबर के एतबार से मैं चौथा था। हम लोग मुकम्मल तैयारी के बाद मेजर साहब की दुआओं के सहारे अल्लाह के फजल के मुताबिक तालब होकर वहाँ से निकले और जंगल के अंधेरे में गुम हो गए। बाहर जगह तो जंगल इतना घना था कि हमें लेट कर और रेंग कर यानी क्रॉलिंग करते हुए आगे बढ़ना पड़ा। शदीद ज़रूरत के वक्त हम लोग छोटी टार्चें भी रोशन कर लेते थे। हमारी रफ्तार काफ़ी सुस्त थी, यही वजह थी कि रात भर में हमने सिर्फ 10 किलोमीटर का फासला तय किया। और जब फितरत के मौज़न ने आमद शहर का ऐलान किया तो हम लोग एक नदी के किनारे पहुंच चुके थे। हमारे लीडर कमांडर वन ने नदी किनारे झाड़ियों के एक झुंड की तरफ इशारा किया और हम सब उसी तरफ चल दिए। झाड़ियों को हाथों की मदद से हटाकर हम झुंड के दरमियान में पहुंच गए और फिर अपने शिकारी चाकुओं की मदद से बहुत सी झाड़ियाँ काट कर जगह को साफ किया। अपने कट बैग से चने निकाल कर खाए और पानी पीकर नाश्ते से फरागत हासिल की। हमारे लीडर ने हमें सो जाने को कहा और खुद पहरे की जिम्मेदारी कबूल की। हम दो साथी दिन के 1 बजे तक सोते रहे। फिर कमांडर वन और कमांडर टू को सुलाकर हम दोनों साथी पहरा की जिम्मेदारी अदा करते रहे। हम लोग नहायत आहिस्ता आवाज़ में गुफ्तगू कर रहे थे, क्योंकि इस वक्त हम न सिर्फ दुश्मन के इलाके में थे बल्कि उनकी एक इंतहाई मजबूत चौकी के नज़दीक भी थे। रात 8 बजे हमारे दोनों साथी भी जाग गए और हम सब ने खाना खाया। हमारा खाना डबल रोटी और भुने हुए कीमे पर मुश्तमिल था। खुराक हमारे पास वाकफ मकदार में थी, मगर हम फिर भी एहतियातन कुफाइश वाली से काम ले रहे थे। जब सब लोग पेट भर कर खा चुके तो आइंदा इकदाम के लिए सरगोशियों में मनसूबा बंदी करने लगे। हमारी गुफ्तगू के दौरान ही ट्रांसमीटर पर इशारा मौसूल हुआ। कमांडो वन ने ट्रांसमीटर ऑपरेट करते हुए पैगाम वसूल किया। पैगाम मेजर साहब का था, जिन्होंने नामालूम वजह की बना पर हमारी पेशकदमी रोक दी थी और हमें आइंदा हुक्म तक जहाँ हो वहीं रहो का पाबंद कर दिया था। अब अगले हुक्म तक हमारे पास करने के लिए कोई काम ना था, लिहाजा हम लंबी तान कर सो गए। सुबह सूरज की पहली किरण के साथ हमारी आँख खुल गई और हम सब लोग उठकर नदी तक गए। ज़रूरियात से फारिग होने के बाद नदी के ठंडे पानी से हाथ मुँह धोया और वापस अपने ठिकाने पर आ गए। अब हमें बैठे हुए थोड़ी ही देर हुई थी कि अचानक आसमान स्याह बादलों से ढक गया, फिर बूंदाबांदी शुरू हुई और देखते ही देखते मूसलाधार बारिश की शक्ल इख्तियार कर गई। हमारे पास बारिश से बचने के लिए सिर्फ एक तरीका था कि किसी घने दरख्त के नीचे पना लें। सो हमने तरीका अपनाया और एक बूढ़े बरगद तक तले क्याम किया। बारिश तकरीबन 2 घंटे तक बरसती रही। हम लाख एहतियात के बावजूद अच्छी तरह भीग गए थे, मगर हमारा सामान जो मजबूत फौजी थैलों में बंद था मुकम्मल तौर पर महफूज था। दिन के 12 बजे हमें ज़मीन कुछ हलती हुई महसूस हुई। यूँ लग रहा था जैसे जलजला आ गया हो। एक अजीब सी गड़गड़ाहट थी जो मुसलसल सुनाई दे रही थी। और बराबर करीब से करीब तक होती जा रही थी। कमानोवन कुछ देर कान लगाकर यह आवाज़ें सुनता रहा। एक दो बार उसने आसमान की तरफ मुंह करके कुछ सूंघने की कोशिश भी की, फिर वो यकदम जमीन पर ऊंधे मुंह लेट गया और जमीन से कान लगाकर कुछ सुनने लगा। हम उसकी हरकत और उसके चेहरे के तासरात को बगौर देख रहे थे। वो कुछ परेशान सा दिखाई देने लगा, फिर उसने सीधे होकर बैठते हुए कहा, दुश्मन ने टैंकों से हमला करने का इरादा किया है शायद, और वो अपने टैंकों के साथ हमारी फौज की तरफ पेशकदमी कर रहा है। फिर उसने अपने बैग से पावर ट्रांसमीटर निकालते हुए मेजर साहब को सूरत हाल से मुतला करता हूँ, आप लोग जहनी तौर पर हर किस्म की सूरत हाल से निमड़ने के लिए तैयार हो जाएं। कमांडो वन की बातें सुनकर हमने महसूस किया कि एक अजीब जोशीली सी कैफियत हम पर तारी हुई और हम हर तरह के हालात का मुकाबला करने के लिए बिल्कुल तैयार हो गए। कमांडो वन ने ट्रांसमीटर पर मेजर साहब की फ्रीक्वेंसी सेट करने के बाद अपना पैगाम नशर करना शुरू कर दिया। हेलो चीफ, कमांडो वन कॉलिंग यू ओवर। हेलो चीफ, कमांडो वन कॉलिंग यू ओवर। वो बार बार ये अल्फाज दोहरा रहा था। चंद लम्हों बाद ही मेजर साहब से रब्ता कायम हो गया। यस चीफ, अटेंडिंग यू कमांडो वन ओवर, मेजर साहब ने कहा। सर, मैंने अभी अभी टैंकों के चलने की आवाज़ सुनी है और मेरा अंदाज़ा है कि वो हमारी तरफ बढ़ रहे हैं, ओवर। उसने ट्रांसमीटर को मुंह के करीब लाकर और बटन दबाकर अपना पैगाम नशर किया और बटन को छोड़ दिया ताकि मेजर साहब का जवाब सुन सके। वो कह रहे थे, कमांडो वन, सूरत हाल खतरनाक है, एक मिनट ठहरो, अभी बात करता हूँ, ओवर। सर, हम आपके हुक्म के मुंतजर हैं, ओवर, कमांडो वन ने कहा और मेजर साहब की दूसरी कॉल का इंतजार करने लगे। दूसरी तरफ मेजर साहब किसी सोच में गुम थे या फिर किसी से मशवरा कर रहे थे। चंद लम्हों के बाद उनकी आवाज़ सुनाई दी, हेलो कमांडो वन, ये टैंक हम तक नहीं पहुंचने चाहिए, ओवर। सर, ऑपरेशन के लिए गाइड करें, ओवर, कमांडो वन ने कहा। कमांडो वन, तुम हालात के मुताबिक अपनी मर्जी से एक्शन कर सकते हो, ओवर। राइट सर, ओवर। मजीद कोई बात, ओवर। नो सर, थैंक यू, ओवर। अल्लाह तुम्हारी मदद करे, ओवर एंड ऑल। कमांडो वन ने आमीन कहते हुए ट्रांसमीटर बंद कर दिया और हमारी तरफ देखने लगा जैसे हमारे चेहरों से हमारे इरादों का अंदाज़ा करना चाहता हो। उसने हम तीनों को बड़ी गहरी नज़रों से देखा और एक लंबी सांस लेने के बाद बोला, प्यारे साथियों, अल्लाह के सिपाहियों और वतन अजीज के मुहाफिजों, इस वक्त हम इंतहाई ख़तरनाक सूरत हाल से दो चार हैं। हमारे पास असला कम है और वक्त ना होने के बराबर। हमारी फौज हमसे ना सिर्फ दूर है बल्कि शायद अफराजी कुव्वत भी थोड़ी है। दुश्मनों ने अपने नापाक अज़ायम को पूरा करने के लिए टैंकों की मदद से हमले का मनसूबा बनाया है। ये खौफनाक गड़गड़ाहट जो लम्हा व लम्हा हमसे करीब तर होती जा रही है, हमारी पाक धरती को नेस्त नाबूद कर देने और हमारे मासूम अवाम और बहादुर जवानों को ख़त्म कर देने के मनसूस अजायम की पहली किस्त के तौर पर हम तक पहुंच रही है। इन हालात में हमारा फ़र्ज है कि हम इस आवाज़ के पैदा करने वाले टैंकों को और इन टैंकों को ड्राइव करने वाले हाथों को यहीं रोक दें। मेजर साहब ने भी हमें इनकी पेशकदमी रोक देने का हुक्म दिया है। इस मकसद के लिए हम लोग खुद मनसूबाबंदी कर सकते हैं। वक्त बहुत कम है, बहस व मुबाहसा की गुंजाइश नहीं है। आप लोग जल्दी से अपने इरादे और मर्जी से मुझे आगाह कर दें। हम सब ने बयक जुबान कहा, जैसे आप हुक्म दें हम उसके लिए तैयार हैं। तब चंद लम्हे सोचने के बाद उसने कहना शुरू किया, मेरे भाइयों, जो बाद में कहने जा रहा हूँ शायद वो इंतहाई मुश्किल बात है, बहुत ही कठिन मरहला है, हाँ बहुत ही कठिन। मैं आप लोगों से आपकी जानें मांगने जा रहा हूँ। जो प्लान मैंने बनाया है उसमें मौत यकीनी है और बड़ी दर्दनाक मौत, लेकिन सबसे पहले मैं खुद इस काम के लिए तैयार हूँ और आप लोगों पर कोई ज़बरदस्ती नहीं। मैं ना तो आप लोगों को मौत का खौफ दिला रहा हूँ और ना ही मौत की अज़ियत से डराना चाहता हूँ। मैं जानता हूँ कि मर्द मोमन कभी मौत से नहीं डरा करते, और शहादत की मौत, क्या आपने नहीं सुना कि नबी अकरम ने फरमाया कि जो शख्स खुदा की राह में शहीद होता है तो उसके जिस्म से उसकी रूह का नाता टूटते वक्त उसे बस इतनी तकलीफ होती है जितनी एक चींटी के काटने से। चाहे देखने वालों के लिए उसकी मौत कैसी ही अजीज़नाक क्यों ना हो, हाँ मैं इसी शहादत की मौत की जानिब आपको ले जाना चाहता हूँ। मेरा मंसूबा यह है कि हम लोग अपने सीनों पर बम बांधकर टैंकों के सामने लेट जाएं और अपनी जान जान आफरीन के हवाले करने के साथ ही दुश्मन को भी जहन्नम वासिल कर दें। हमारे पास ना तो वक्त है ना ही असला, ऐसा असला जिससे हम टैंकों का मुकाबला कर सकें। हमारे पास टैंक शिकन तोपे नहीं हैं, मिज़ाइल नहीं हैं। हमें जो करना है इन्हीं दस्ती बम्बों से करना है। हमारी स्टैंड करने और दीगर हथियार दुश्मन को कोई नुकसान नहीं पहुंचाएंगे, बल्कि उल्टा चंद लम्हों में हम उनकी गोलियों का निशाना बन जाएंगे। इसलिए मेरी समझ में तो ये बात आती है कि हम कम असला से उन्हें ज़्यादा नुकसान पहुंचाएं। अगर आप में से किसी के पास कोई और तजवीज़ हो तो ज़रूर बयान करें। हम लोग दिल के कानों से कमांडो वन की बातें सुन रहे थे और शायद हम में से किसी को भी इसके मनसूबे से इख्तलाफ नहीं था, मगर कमांडो تو جو ہم میں سینئر اور کم گو آدمی تھا جذبات سے آری لہجے میں بولا، چیف میرا خیال ہے اس منصوبے میں تھوڑی سی تبدیلی کر لی جائے، اور وہ یہ کہ ہم میں سے دو آپ کے منصوبے پر ہو بہ ہو عمل کریں اور باقی دو اس مشن کو پورا کریں جس کے لیے ہم لوگ آئے ہیں. اگر آپ اجازت دیں تو میں تفصیل سے اپنی بات بیان کروں. ہاں ضرور، کمانڈو ون نے اجازت دیتے ہوئے کہا. چیف میرا خیال ہے کہ میں اور کمانڈو تھری آپ کے منصوبے پر عمل کریں گے، اور آپ اور کمانڈو فور اس وقت کہ جب ہماری طرف سے پہلا دھماکہ سنائی دے بہت تیزی اور پھرتی کے ساتھ دستی بموں اور اسٹین گنوں سے مسلسل کافی دیر تک فائرنگ کرتے رہیں. فائرنگ اتنی فاسٹ اور شدید ہونی چاہیے کہ دشمن سمجھے کہ اس وقت کسی بڑی فوج نے حملہ کر دیا ہے. اس سے یہ فائدہ ہوگا کہ دشمن کا اگر بہت زیادہ نقصان نہ بھی ہو تو کم از کم وہ کچھ وقت کے لیے اپنی پیش قدمی ضرور روک دے گا. کمانڈو ٹو نے اپنی بات ختم کرتے ہوئے کہا اور کمانڈو ون کی طرف دیکھا. کمانڈو ون کسی گہری سوچ میں ڈوبا ہوا تھا. ماحول کافی پرسرار ہو گیا تھا. ٹینکوں کی گڑگڑاہٹ، جانوروں اور پرندوں کے بے ہنگم شور میں انسانوں کی یہ خاموشی بڑی عجیب سی لگ رہی تھی. چند لمحوں کے بعد کمانڈو ون نے سر اٹھایا اور رشک بھری نظروں سے کمانڈو ٹو کی طرف دیکھتے ہوئے کہا، منصوبہ اچھا ہے مگر میں چاہتا ہوں کہ ٹینکوں کو تباہ کرنے کے لیے میں جاؤں. کمانڈو ٹو اس کے لہجے سے اس کی بات کا مطلب سمجھ گیا تھا. پارٹ ون یہاں اختتام پذیر ہوتا ہے. اس کتاب کے مزید واقعات کے لیے سنیے پارٹ 2.